नमस्कार, समसामयिक कुराकानीबाट यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। म मुकुन्द भण्डारी, मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र उत्तम पाण्डेले। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी नेपालमा बनेका अधिकारवादी आयोगको अवस्था कस्तो छ, ती आयोगहरूले संविधानको मर्म अनुसार काम गर्न सकेका छन् या छैनन्, यदि छैनन् भने नसक्नुको कारण के होला, यस्ता आयोगलाई प्रभावकारी बनाउन कसरी अगाडि बढ़नु पर्ला भन्ने विषयमा आज हामी कुराकानी गर्दैछौ। यस विषयमा कुराकानी गर्न अहिले हाम्रो स्टुडियोमा हुनुहुन्छ मधेसी आयोगका अध्यक्ष मान्य डाक्टर विजय कुमार दत्त। अध्यक्ष, स्वागत छ कार्यक्रममा।
सम्पूर्ण श्रोतामा नमस्कार।
हजुर, यहाँ मधेसी आयोगको अध्यक्ष हुनुहुन्छ। मैले समग्रतामा कुरा गर्दाखेरि नेपालको संविधानले विभिन्न आयोगको परिकल्पना गरेको छ, त्यही अनुसार आयोग पनि बनेका छन्। खास गरेर अधिकारवादी आयोगको कुरा गर्दाखेरि ती आयोगहरूले संविधानको मर्म अनुसार जुन भावना अनुसार यी आयोगहरू बनेका थिए नि, त्यो अनुसार काम गर्न सकेका छन् कि छैनन्, यहाँको अनुभव के छ? यहाँ आफै पनि मधेसी आयोगको अध्यक्ष हुनुहुन्छ।
मधेसी आयोगको प्रश्न आउँदाखेरि मधेसी आयोगले संविधानको अक्षर छ, यो माटोको सुगन्धलाई सुगन्धित गर्ने, यो परिष्कृत गर्ने, व्यवस्थित गर्ने र जुन तीनवटा क्षेत्रलाई लिएर जुन आयोग बनेको छ अधिकारको लागि, एउटा पहिचान, दोस्रो प्रतिनिधित्व र तेस्रो पहुँच जुन हो, यो तीनवटैको लागि यसले काम गर्दै आएको छ। पहिचानको सम्बन्धमा पनि काम गरेको छ, प्रतिनिधित्वको सम्बन्धमा पनि काम गरेको छ र पहुँचको सम्बन्धमा पनि सरकारले जुन सिफारिश गर्नुपर्ने यो कामहरू गरेको छ। किनभने यसको ऐनको प्रस्तावनामै लेखेको छ कि पहिचान इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण, सम्वर्धन र सशक्तिकरण गर्नेछ। त यो जुन शब्दहरू जुन लेखिएका छ रहेका छन्, अक्षराङ्कित गरिएका छन्, त्यसलाई मधेसी आयोगले अक्षरशः पूर्ण इमान्दारिताका साथ र राज्यले दिएका नियम, कानून, नीति निर्देशन आधारमा यसले नेपाल सरकारले सिफारिश गर्दो रहेछ, जुन हो मरो इमान्दारिताका साथ र प्रष्टताका साथ र पारदर्शिताका साथ चाहिँ म यो लोकप्रिय जुन हो सरकारी संचार माध्यमबाट मैले यो उद्बोधन र उद्घोषण पनि म गर्न चाहन्छु।
हजुर, अब यहाँहरू आयोगमा भइरहँदाखेरि यहाँले बोल्नुपर्ने नैतिक दायित्व एकातिर होला,
हजुर,
अब यसलाई घुमाउरो तरिकाले भन्दाखेरि अझै भन्यो भने के भइदियो भने यी आयोगहरू अझै प्रभावकारी ढंगले काम गर्न सक्थ्यो होला?
सबभन्दा पहिलो कुरो के हो भने नेपाल र नेपाली, नेपाल छ भने अनि अनि आयोगहरू छन्, अनि संघ संस्थाहरू छन्। नेपाललाई जोगिने र नेपाललाई जोगाउने खाले जुन हो वातावरण हुनुपर्छ। यो जुन आयोगहरू जुन बनेछ नि त, यो संविधानको धारा 42 को आधारमा बनेको छ, यसलाई जुन सामाजिक न्याय सम्बन्धी आयोग, अधिकारवादी आयोगहरू भनिन्छ, यसमा यति क्लस्टरहरू गरिदिएका छन् जसलाई के गरेछ भने पूरै टुटफुटको अवस्थामा ल्याइदिएछ। एउटा संयुक्त रूपमा ल्याएको भए यसले एकीकृत रूपमा काम गर्थ्यो, यसले सिफारिश गरेका कुराहरूले लागू हुन्थ्यो। यसमा चाहिँ एउटा आयोगको अधिकार क्षेत्र अर्को आयोगको अधिकार क्षेत्रसँग ठ्याक्कै चाहिँ मिक्सअप गरिदिएका छन्, जस कारणले के भयो भने आयोगहरूले गर्नुपर्ने कामहरू विभिन्न कारण जुन जति काम हुनुपर्ने हुन सकेन भने छुट्टै कुरा हो, तर जुन गर्नुपर्ने अत्यावश्यक कामहरू पनि भएन। किनभने अब मैले मुकुन्दजी एउटा उदाहरण दिउँ, मधेसी समुदाय भन्ने बित्तिकै यसमा दलित पनि पर्छ, मुस्लिम पनि पर्छ, थारू पनि पर्छ, आदिवासी जनजाति पनि पर्छ, तर यो सबैका आयोग छुट्टा छुट्टै आयोग रहेका छन् र अपेक्षा सबैका के रहेछन्, हामी मधेसी समुदायको यहाँ प्रमाणित गरिदियोस् भनेर मधेसी आयोगले गरिदियोस्। हेर्नुहोस्, अब यो कस्तो विचार एउटा सोच छ, एउटा व्यवहारमा अर्को छ, संवैधानिक अथवा कानूनी प्रावधान भनेको अर्को कुरो हामीले रोकिरहेछ। यो जुन डुप्लिकेसनहरू जुन भएको छ नि त, यो नभइदिएको भए, जुन राज्यले नगरिदिएको भए अथवा समग्रताको आधारमा काम गरेको भए यतिको जुन अप्ठ्यारो अवस्था आयोगहरूलाई, यो कन्स्टिट्युसनल कमिसनहरूलाई आउँदैन थियो र परिस्थितिजन्य अवस्था जुन हो, एकदम गाह्रो कानूनी जन्य अवस्था पनि, परिस्थितिजन्य अवस्था पनि, व्यवहारजन्य अवस्था पनि र सामाजिक सांस्कृतिक जन्य अवस्था पनि यसलाई जुन बाधकको रूपमा र समस्यामा पारेको छ। मैले यो जुन हो 5 वर्ष 3 महिनाको अनुभवको आधारमा मैले श्रोता समक्ष र यहाँहरू समक्ष मैले जुन हो मैले प्रश्न आएको छु र प्रयास गरेको छु बोल्ने।
संविधानको मर्म भनेको राम्रो काम गर्नको लागि आयोग गठन गरिएको,
हजुर,
तर यो सम्बन्धी ऐन नियमहरू बनाउँदा चाहिँ कहीँ कहीँ अधिकार क्षेत्रहरू बाँझी, अधिकार क्षेत्रहरू निश्चित भएनन् भन्नु खोज्नु भयो?
हो, राइट, होइन, संविधान त एकदम स्पष्ट रूपमा के लेख्नु पर्थ्यो भने यसमा कि यी आयोगहरू, म एउटा के भन्छु भने एउटा राष्ट्रिय मानवाधिकार आयोग छ, त्यो समग्रतामा उसले त हेरेकै छ नि त, होइन, अब त्यस अन्तर्गत अब 7 वटा आयोगहरू बनाए, होइन, त्यसपछि संविधानको धारा 27 अन्तर्गत बनाए, यो सातवटा आयोग बनाए। अब सातवटा आयोगको एक अर्कामा हेर्नु न, महिला मधेसीमा समुदायमा पनि महिला छ, महिला आयोग बनेको छ, होइन, जनजाति आयोगमा त्यसमा महिला आयोग छ, अब कुनै छ जहाँ महिला छैन, अब महिला आयोग बनेको छ, अरू यतातिर पनि छ। एउटा समस्या आउँदाखेरि कसले हेर्ने त, एउटा मुसहर तराईको मुसहरलाई डोमलाई हुँदाखेरि दलित आयोगले हेर्ने हो कि मधेसी आयोगले हेर्ने हो कि राष्ट्रिय मानवाधिकार आयोगले हेर्ने हो, त्यो महिला छ भने महिला आयोगले हेर्ने हो कि, होइन, समावेशी छ भने समावेशी आयोगले हेर्ने हो कि, यतिको समस्या छ। होइन, हामी नेपाल सरकारलाई जुन पटक पटक हामी सातवटै आयोगका अध्यक्षहरू भेटेर यी कुराहरूलाई यो विस्तारै समाधान, किनभने संसदबाट ऐन बनेको छ, संसदबाट संविधान बनेको छ, यसलाई सुधार्नु भएन भने, यसलाई करेक्सन भएन भने, कोर्स करेक्सन भएन भने भोलिका दिनमा यसले त अझै अप्ठ्यारोहरू ल्याउँछ नि त। त यो हामीहरूले लगातार चाहिँ यो जुन भेटेर भनेर सिफारिस गर्ने जुन हाम्रो अधिकार छ त्यसमा हामी भन्ने गरेछौँ। तर त्यसका अतिरिक्त यस आयोगले काम गरेन भने होइन, मैले सुरुमै मैले निवेदन के गरेँ विनम्रतापूर्वक कि यसले पहिचानको सम्बन्धमा जुन छ काम गरेको छ, यसले प्रतिनिधित्वको सम्बन्धमा काम गरेको छ, यसले पहुँचको सम्बन्धमा पनि काम गरेको छ। अब यस अन्तर्गत के भएको छ भने हजुरले एकदम स्पष्ट रूपमा भन्दाखेरि के मैले पाएँ भने, अब मधेसी समुदायका एउटा समस्या छन् भने महिला समुदाय जुन भनिन्छ त्यसको अर्को एउटा समस्या होला, होइन, दलितको एउटा होला। भन्न खोजेको यसको जराको समस्या कहाँ छ भने यसको चेतनैकै समस्या छ कि रूटमा जाँदाखेरि यसका जुन मधेसी आयोगले जुन समस्या अध्ययन जुन गरेको छ त्यसमा के देख्यो भने पहिलो चाहिँ चेतनाको अभाव छ। चेतनाको अभावको कारणले रूपान्तरण हुन सकेको छैन, रूपान्तरण नभएको कारणले सशक्तिकरण भएको छैन, सशक्ति नभएको कारणले पहुँच छैन। जुन मैले तीनवटा समस्या भने कि तीनवटा काम हामीले मुख्य रूपमा गर्नुपर्नेछ, यसमा के छ भने जबसम्म हामी चेतनशील, अब अहिले नै भर्खरै एउटा एक ठाउँमा कुरा हुँदै थियो कि के रहेछ भने एकजनाले मधेसीको पनि प्रमाणपत्र लिए, अब त्यो दलितको पनि लिए, त्यो महिलाको पनि लिए, अनि त्यो आदिवासी जनजातिको पनि लिए, अब भनौ अब यसमा थारूको पनि लिए। अब भन्न खोजेको कुरो के हो भने कता के हो, म को हुँ बुझ्नु पर्यो नि त, स्वयंको त पहिचान गर्नु पर्यो नि त, म को हुँ, म विजय दत्त, म दत्त भनेको म को हुँ भने त मलाई त आफै बुझ्नु पर्यो नि त, मैले गएर खसाएरको लिँदा त हुन्न नि त, हो कि पहिचान। भन्न खोजेको यो कुरोको समस्या एउटा छ, एउटा एज ए समग्रताको एउटा समस्या छ भने समग्रता बीचमा यो जो खण्डीकृत अवस्था छ, होइन, खण्डग्राह जस्तै जुन समस्या परेको छ त्यसमा पनि विविध समस्याहरू, समस्याभित्रका फेरि समस्याहरू, यी कुराहरू रहेका छन्। त्यसका अलावा पनि अतिरिक्त पनि यी आयोगमा जुन मधेसी आयोगले आफ्नो जुन ऐन जुन छ ऐनको आधारमा यसले कामलाई अगाडि बढाएको छ।
हजुर, यसो यहाँले भन्नु भने पहिचान प्रतिनिधित्व र पहुँचका कुरा गर्दाखेरि हुन त आयोगभित्र पनि यसका अधिकार क्षेत्रका कुराहरूलाई लिएर विभिन्न आयोगका अधिकार क्षेत्रहरू कहीँ कहीँ एक आपसमा मिलेका छन्, गाभिएका छन्, अथवा एउटै आयोगभित्र कुन समुदाय पर्ने, कुन वर्ग पर्ने भन्ने कुराहरू एकातिर होलान्। यति हुँदाहुँदै पनि हाम्रो संविधानले पनि 10 वर्षपछि यी आयोगहरूलाई पुनरावलोकन गर्न सकिन्छ भन्ने किसिमका कुराहरू संविधानमै लेखिसकेको अवस्था छ। अहिलेको अवस्थामा चाहिँ पहिचानका कुरा, प्रतिनिधित्वको कुरा र यो पहुँचको कुरा गरौँ नि, हामीले विभिन्न क्षेत्रमा प्रतिनिधित्वको सवाललाई हेर्दाखेरि पनि अहिले पनि सन्तोष गर्न सकिने ठाउँ छैन। जुन पछाडि परेको वर्ग, पछाडि पारिएको वर्ग हुने त्यो अझै हुन सकेको छैन। मधेसी समुदायभित्र पनि पहुँचवाला वर्गको मात्र प्रतिनिधित्व हुने देखियो भन्ने कुराहरू आइरहेका छन् नि।
यो यसै कारणले मधेसी आयोगले आफ्नो 5औं वार्षिक प्रतिवेदनमा आरक्षणको नीतिमा पूर्ण रूपमा पुनरावलोकन गर्नुपर्छ भनेर हामीले सिफारिस गर्यौं, र सिफारिसमा के भन्यो भने यो जातीय भित्र जातको दिएपछि यहाँ ठूला ठूला मान्छेहरूले खाने मान्छेहरूले मात्रै खाए, त्यो भित्रका जुन हो अति विपन्न, विपन्न र मध्यम वर्ग, तीनवटा वर्गले को त अहिलेसम्म यही अवस्था रह्यो भने आरक्षणको समावेशीकरणको हो भने 100 वर्ष होइन 200 वर्षमा पनि उनको राज्यमा प्रतिनिधित्व हुँदैन। त्यस कारणले त्यो प्रतिनिधित्व भनेको वर्गको आधारमा हुनुपर्छ भनेको स्पष्ट रूपमा क्लास बेस्ड नोट कास्ट बेस्ड भन्न खोजेको हामीले आयोगको 5औं वार्षिक प्रतिवेदनमा हामीले स्पष्ट रूपमा सिफारिस गर्यौं। किनभने जब मैले सुरुमै एउटा निवेदन के गरेको थिएँ भने पहिचानभित्रको पहिचान छैन,
हजुर,
होइन, हामी राष्ट्रिय पहिचानमा एकातिर छौँ भने त्यो मधेसी भित्रको मधेसीको पहिचान छैन। अब ती वर्गको पहिचान कहिले हुने हो त, उनीहरूलाई त आफ्नै जातिले जुन भात खान दिँदैन, समस्या यस्तो छ, सँगसँगै सबोधमा हुँदैन, भन्नुको पहुँच भित्रको पहुँच छैन, प्रतिनिधित्व भित्रको प्रतिनिधित्व छैन, हुने यो तीनवटै कसलाई छ, जोसँग माइट इज राइट भनेको, जोसँग पावर छ उसैको प्रतिनिधित्व पनि भएको छ, उसैको पहिचान पनि भएको छ, उसैको चाहिँ पहुँच पनि भएको छ। यो अवस्था एक्ज्याक्ट रूपमा छ, यसैले अंगीकार गर्दै चार वर्षको हामीले अनुभवलाई हेर्दै 2064-65 पछिका जुन आरक्षणका जुन नीतिहरूलाई हेर्दै हामीले के भन्यो भने यसले समस्या समाधान गर्दैन। हामी त के छ भने सल्लाहकारी आयोगहरू छौं, यो राज्यका सल्लाह हामीले के दियौं भने जातीय आधारमा होइन वर्गीय आधारमा त्यो गर भनेर राज्यलाई हामीले सिफारिस नै स्पष्ट रूपमा आयोगको पाँचौं वार्षिक प्रतिवेदनमा हामीले तीन नम्बर बुन्दामा सिफारिस नै गरेका छौं।
हजुर, यहाँले भन्नु भने क्लास बेसमा रहेर प्रतिनिधित्वको कुराहरू हरेक कुराहरू अगाडि बढ्नुपर्छ भन्ने कुरा छ। यहाँले भन्ने जस्तै भन्यो भने अहिले पनि धेरै वर्गलाई धेरै समुदायलाई के पनि थाहा छैन भने हाम्रो अधिकार यो हो भन्ने पनि थाहा छैन, यसरी अगाडि बढ्नुपर्छ, अधिकार यो यो समावेशका कुराहरू, प्रतिनिधित्वको कुरा, पहुँचका कुरा अहिले पनि थाहा छैन। एउटा वर्गले सदैव राज गरिराख्ने, एउटा वर्ग पछाडिको पछाडि परिराख्ने, यो अवस्थामा यस्ता आयोगहरू ग्रास रूटमा पुग्न सकेको अवस्था छ कि छैन?
होइन, हामीले के गर्नु, स्पेसली मधेसी आयोगले यो पाँच वर्षको स्थापनाको जुन भएको छ, पाँच वर्ष होइन, यसपछि हामीले के गर्यो भने यसको त स्रोत साधन त चाहे मानवीय स्रोत साधन हो, चाहे आर्थिक स्रोत साधन हो, चाहे भौतिक स्रोत साधन हो, यसको सीमितता छ। यो सबै प्रदेशमा यसले कार्यालय पनि खोल्न सकेको छैन आर्थिक समस्याको कारणले। त अनि हामीले के गर्नु, प्रविधि युक्त बनाएका छौँ यस आयोगलाई, र हात हातमा हामीले चाहे मेल होस् होइन, चाहे नेटबाट होस्, चाहे जेबाट होस्, चाहे के छ भने के छ भने हटलाइनबाट होस्, चाहे जुनबाट अथवा टोल फ्री नम्बरबाट, यसले हामीले सेवालाई पुर्याएका छौँ। र यसमा के भएको छ भने यसको फाइदा उजुरीको संख्या चाहिँ बढेको छ, गाउँ गाउँ टाउँ टाउँ बोर्डरका त्यो ठाउँमा, मठियानीको त्यो ठाउँमा, त्यहाँ शमशिकनमाको त्यो ठाउँमा, सप्तरीको त्यो बेलीको त्यो ठाउँमा, सिराहाको त्यो भगवानपुरको त्यो ठाउँमा बोर्डरबाट पनि हामीले फोन आउने गरेका छन्। र विभिन्न ठाउँबाट यसरी हामीले चाहिँ प्रविधिलाई जुन अलिकति प्रयास गरेका छौँ पुर्याउनको लागि त्यसले काम गरेको छ। तर समस्या मैले भने नि त, जसलाई बिहान बेलुका उसलाई भात खाने ठाउँ छैन, भात खाने अवस्था छैन, बिहान कमाएपछि साँझ खाने हो, दिनभरि कमाएपछि उसले यो यी कुरोलाई उसलाई अप्ठ्यारो छ, तिनीहरूलाई को समस्या जुन हो त्यो समाधान गर्नुको लागि नै यो वर्गीय जुन जुन कुरा हामीले गर्यौं, क्लास बेस्ड जुन कुरा गर्यौं, यसै कारणले हामीले यो अधिकारलाई हेर्दाखेरि यो पहिचान, प्रतिनिधित्व र पहुँचलाई तिनवटैमा पहुँचको लागि वर्गको जबसम्म पहुँच हुँदैन, यो संविधानको धारा 42 लेखेको छ, त्यहाँ वर्ग लेखेको छ होइन, त्यहाँ जात मात्रै लेखेको छैन, खालि हामीले के हेर्छौँ भने जात 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 हेर्छौँ, तर होइन, त्यहाँ वर्ग पनि लेखेको छ। तर राज्यले के गरेको छ, वर्गलाई अहिलेसम्म वर्गीय एउटा आयोग बनाएर, अथवा विपन्न को छ, अति विपन्न को छ, मध्यम को छ, तिनीहरूलाई एउटा रूपमा ल्याएर त्यसको लागि शिक्षा, स्वास्थ्य, खाने पानी आदि इत्यादि, अहिले पनि म हिजो तथ्याङ्क हेर्दै थिएँ, 5.5% मात्रै जुन हो दलितलाई, मधेसी दलितलाई सुलभ राम्रो शौचालयको व्यवस्था 5.5% मात्रै छ, 5.1 अब जबकि हाम्रो राज्य भनेको दिशा मुक्ति छेद भयो है, खुला दिशा मुक्त भइसक्यो, तर त्यसको जुन हो टोयलेटमा शौचालयमा हुनुपर्ने हो सबै कुरा भनेको 5.5% मात्रै छ। भन्न खोजेको यो उसको राज्यमा पहुँच कहिले हुने हो, जबसम्म वर्ग हामी पहिचान गर्दैनौ, जबसम्म वर्गलाई हामी अगाडि बढाउँदैनौ, त्यसको गुणस्तरीय शिक्षा ल्याउँदै, यो आरक्षण भनेको सधैँको लागि राम्रो होइन, यो वैशाखी लट्ठी जस्तै हो, खुट्टा यदि आफ्नै ठिक हुन्छ भने किन लट्ठीको प्रयोग गर्नु पर्यो र, वैशाखी भनेको त्यो हो नि, लट्ठी भनेको जब हामीले काम गर्न सक्दैनौँ, अशक्त हुन्छ त्यसका, त्यो आरक्षण भनेको सधैँको लागि राख्यो भने यसले प्यारासाइट बनाउँछ। भन्न खोजेको समाजलाई त्यो वर्गलाई के गर्नुपर्छ भने शिक्षामा, स्वास्थ्यमा, गुणस्तरीय शिक्षा, गुणस्तरीय स्वास्थ्य होइन, यो सबैको व्यवस्था गरिदियो भने उसले आफै उसका प्रोडक्टहरू राम्रा हुन्छन्, अनि त्यो राम्रो प्रोडक्टले के हुन्छ, राज्यमा उसले कम्पिटिसन गर्न पाउँछ होइन। किन यो आरक्षणका यो सिटहरूले कहिले माथि जान्छ, कहिले तल आउँछ, कहिले अझै तल जान्छ, यो जुन घट्दै बढ्दै आएको छ, यसले यो राज्यलाई धेरै दिनसम्मको लागि यो राम्रो कुरा होइन, यो आरक्षण भनेको होइन, रिजर्भेसन भनेको धेरै दिनको लागि राम्रो हुँदैन, केही फर द टाइम बिङको लागि त ठिकै हुन्छ, तर यसका लागि अन्तिममा शिक्षा स्वास्थ्यको राम्रो व्यवस्था गरिदियो कसलाई त अति विपन्न वर्गलाई, विपन्न वर्गलाई र मध्यम वर्गलाई, सम्पन्न र सुसम्पन्न त आफै छन्, सुसम्पन्न वर्ग मधेसीका नेपालमा बस्दैन, उसले बाहिर बाहिर हुन्छन् सधैँ, सम्पन्न वर्ग काठमाडौँ बस्छन् कि बाहिर बस्छन् होइन, तर यो त समस्या गाउँमा बस्ने जसले हामीले दाल भात तरकारी खुवाएको छ, मुलुकलाई पालेको छ, ती त्यही अति विपन्न विपन्न र मध्यम वर्गले गरे हो नि त होइन, त यो तिनीहरूलाई हामीले टार्गेट राखेर यदि काम लिएन भने होइन, यो कतिपयले नराम्रो लाग्ला यो कुरा, कसैले मधेसीको नाममा अर्कै के चाहिँ राजनीति गर्ला, तर हामीले राजनीतिसँग मात्र छैन, हामीले मुख्य रूपमा जनताको जुन हो नीतिसँग जुन होइन समन्यायिक नीतिसँग हो होइन, त्यो सम्यक दृष्टि जसलाई भनिन्छ सम्यक दृष्टिको आवश्यकता छ, त्यो सम्यक दृष्टि भनेको त्यही जुन हो वर्गबाट आउँछ र त्यो वर्गको आधारमा अगाडि बढायो भने प्रत्येक समुदायमा यो समस्या, फेरि मैले मधेसी आयोगको एज ए अध्यक्षको रूपमा मैले भन्दैछु, तर यो सबै आयोगको समस्या समग्रतामा यही आवश्यकता छ, म भन्छु एउटा पौडेलको पौडेलमा सबै भनेको राष्ट्रपति नै होइन कि नेपालका होइन, त्यहाँ पनि प्लेट माझ्ने मान्छे छन्, भाँडा माझ्ने
मान्छे छन्, मधेसी आयोगको कुरा गर्दाखेरि, थारू आयोगको कुरा गर्दाखेरि, मुस्लिम आयोग यावत आयोगहरू छन् नि, मानौ यहाँ चाहिँ अहिले चाहिँ मधेसी आयोगको अध्यक्ष हुनुहुन्छ, यहाँले वर्गको कुरा गर्नुभयो, मधेसमा पनि पहाड़ी समुदायको एउटा पिछडिएको वर्ग, पछाडि परेको वर्ग छ भनेपछि एउटै समुदायमा यसलाई पनि यस्ता आयोगहरूले हेर्छन्,
प्रत्येक प्रदेशमा जुन अहिले रिजर्भेसन गरेछ नि त, रिजर्भेसनले के गरेछ भने जस्तै सातवटै प्रदेशको रिजर्भेसनमा मधेसी समुदाय सातवटै प्रदेशमा छन्, ठिक त्यस्तै मधेस प्रदेशमा मानव आठवटा जिल्लाको मैले कुरा गरे, अथवा कोशीको तीनवटा जिल्लाको कुरा गर्दाखेरि, लुम्बिनीको छवटा जिल्लाको कुरा गर्दाखेरि, अनि पश्चिमका जुन सुदूरपश्चिमका दुईटा कैलाली र कञ्चनपुरका कुरा गर्दाखेरि, त्यहाँ के देखिया छ भने यो वर्ग भनेको प्रत्येकमा प्रत्येक जातमा त्यो भाडा धुने अथवा ठेला चलाउने अथवा रिक्सा चलाउने सबैमा फरक छ, त्यसका लागि राज्यले चाहिँ आरक्षणको व्यवस्था गरेको छ र अहिलेको अवस्थामा अलिअलि राज्यले त्यति राम्रो त गर्न सकेका छैन प्रदेशहरूले, तर एउटा उसले के गर्यो भने जस्तै मधेस प्रदेशमा, मधेस प्रदेशमा खस आर्यलाई उसले जुन हो गरेको छ, विपन्न खस आर्यलाई उसले चाहिँ अगाडि बढाएको छ, भनेको कति छ भने 5% राख्या छ, उसको जुन सरकारी सेवाको जागिरमा 4-5% उसले राख्या छ, भन्न खोजेको यस्तै अरू अरूले पनि गरेका छ, तर यो यो कुराले कहाँ लैजानु पर्यो भने स्थानीय तहमा, स्थानीय तह भनेको अहिलेको सबभन्दा महत्वपूर्ण भनेको तह हो, जसले यो कुराले अंगीकार गर्न सकेका छैन उसले आफ्नै भाइ भतिजावादको आधारमा अगाडि बढाएका छन् होइन, सेन्ट पर्सेन्टले होइन जातवादको आधारमा बढाएका छन्, त यो समस्याहरू रहेका छन्, त्यसकारणले समग्रतामा मैले सुरुमै भने कि आयोगहरू समग्रतामा काम गर्नुपर्छ, यो चाहिँ यो एउटा यो खण्डित भएर होइन कि खण्डा खण्डीकार गरेर अथवा खण्ड यो जुन विखण्डनका अवस्थामा होइन कि समग्रताको अवस्थामा युनिफिकेसनको लागि काम गर्नुपर्छ, र यसका लागि मधेसी आयोगले मैले भने कि अहिलेसम्मको जुन हजुरसँगको यो जुन हो बस्दाखेरिको अवस्थामा मैले के हेरेको छु भने यो समग्रतामा काम गरेको छ, र समग्रताको अवस्थालाई लिएर नै यो मुलुकको एकता अखण्डता स्वाभिमानलाई कसरी हिमाल पहाड़लाई मधेससँग कसरी जोड्ने, मधेसलाई तराई मधेसलाई हिमाल पहाड़सँग कसरी जोड्ने, यो सबैका कुराहरू हामी अगाडि बढाउँदै आएका छौं, र जस्तै जनकपुरको र दोलखाको दुईटै नगरपालिकाको जुन सम्बन्ध गराउनमा मधेसी आयोगको भूमिका छ, यस्तै हामीले अहिले चाहे मुक्तिनाथको र के रहेछ भने लुम्बिनीको पनि लागेका छौं, यो विभिन्न ठाउँमा म आफै जुन पाथिभारादेखि लिएर गएर विराटनगरको विराट दरबारलाई कसरी जोड्ने भनेर, यसरी अर्जुन धारलाई कसरी जोड्ने, यो सबै कुराको सम्बन्धमा चाहिँ आयोगले काम गर्दै आएको छ, त्यसकारणले यो सबैलाई जोड्ने मान्छे चाहियो अथवा जोड्ने संस्था चाहियो, तोड्ने संस्थाको आवश्यकता छैन यो मुलुकमा।
अध्यक्ष इन्द्र, कहिले काहीँ हुनु त यहाँ आफै पनि प्राध्यापक हुनुहुन्छ होइन, लेखक पनि हुनुहुन्छ, यहाँले चाहिँ यहाँको संस्कृति भाषा साहित्य कलाको अध्ययन पनि राम्रोसँग गर्नुभएको छ, हिमाल पहाड तराईलाई राम्रोसँग बुझ्नु भएको छ, अहिलेको अवस्थालाई हेर्ने हो भने कहिलेकाहीँ के कुरा आउँछ भने हुन त आवश्यक छ, किनभने पछाडि परेको पारिएको वर्गलाई अगाडि बढाउनु पर्छ, त्यसमा दुविधा छैन, तर यो समावेशिताको नाममा कहिलेकाहीँ चाहिँ राज्यका महत्वपूर्ण अङ्गहरूमा चाहिँ अलिकति कमजोर मान्छे जाँदाखेरि यहाँको त्यो जुन व्यवस्था छ नि त्यो अलिक अप्ठ्यारोमा पर्छ कि भन्छ, जस्तै डक्टरमा चाहिँ एकदम राम्रो चाहिँ 90% ल्याउने र 40% ल्याउने भनौँ उदाहरणलाई, होइन यस्ता यस्ता मैले एउटा उदाहरण भने यसले गर्दाखेरि कहिलेकाहीँ हामी कमजोर जान्छौँ हुन्छौँ कि भन्ने कुराहरू पनि आउँछ कि संवेदनशील
यो जुन प्रश्न हो एकदम अति संवेदनशील अवस्था हो. जस्तै हजुरले उपचार गराउन जानुभयो भने हजुरले जुन राम्रा जुन डाक्टर जुन छ त्यसैसँग उपचार गराउने हो. मेरा छोरा आफै यदि त्यस्ता खालका 50% छ भने मलाई आफै शंका लाग्छ कि म त्यहाँ जाने कि नजाने हो कि होइन. स्वाभाविक जहाँ जीवन र मृत्युसँगको जहाँ सम्बन्ध छ नि त जीवनसँग त्यहाँ मान्छेले रिजर्भेसन भन्दा पनि त्यो जुन हो आफ्नो अब्जर्भेसनमा उसले जान्छ र अब्जर्भेसन कहाँ त कतातिर हेर्छन् भने जो त्यसमा क्वालिटी छ कि छैन. त त्यस कारणले के छ भने क्वालिटीको लागि हेर्नु यो रिजर्भेसन मैले सुरुमै के निवेदन गरेँ भने यो सधैँको लागि हुनु हुँदैन. यो केही समयको लागि त ठिकै हुन्छ जस्तै प्रशासनिक सेवा आदि इत्यादिको लागि हो कि होइन त्यसमा पनि के. तर यो रिजर्भेसनबाट जानेहरूलाई एउटै स्पेसली हामीले सरकारले योभन्दा पहिले नै के गर्यो भने उसलाई स्पेसल रूपमा 3 महिना 6 महिनाको स्पेसल ट्रेनिङ दिएर त्यो वर्गलाई त्योबाट जुन आउने जुन आएका छन् रिजर्भेसनबाट त्यसलाई त्यस्तै कम्पिटेन्ट बनाउनु पर्छ. यो राज्यको दायित्व हो. यदि उसले गर्न सकेन भने सेवा प्रभावमा चाहिँ एक नाशको प्रभाव हुँदैन, दुई नाश, तीन नाश, तीन किसिमको हुन्छ जसबाट के हुन्छ भने जनता यसमा मारमा पर्छन् होइन. त्यस कारणले रिजर्भेसनबाट आएकालाई ट्रेन गर्नुपर्छ.
अधिकार मात्र होइन कर्तव्यको
संवेदनशीलता. किनभने त्यो 50 मार्क्स ल्याउने र 90 मार्क्स ल्याउने 95 मार्क्स ल्याउने आकाश जमिनको अन्तर छ नि त होइन. त 90 मार्क्स ल्याउने जतिको क्यापेबल बनाउनको लागि यो 50 मार्क्सवालालाई राज्यले के गर्नुपर्छ भने त्यस्ताका लागि तालिम जुन हो अभिमुखीकरण आदि इत्यादि गरायो भने त्यो राम्रो हुन्छ र भोलिका दिनमा यसले राम्रो आउटपुट दिन्छ भने जस्तो लाग्छ. त्यस कारणले राज्यको यो प्रथम जुन उद्देश्य जुन छ त्यो उद्देश्यलाई परिपूर्त गर्नको लागि म पुनः त्यही कुरामा के जान्छु भने जबसम्म गुणस्तरीय त्यो अति विपन्न विपन्न र मध्यम वर्गलाई गुणस्तरीय शिक्षा हुँदैन यो तबसम्म हुँदैन.
भनेका कुराहरू यहाँ त अध्यक्ष हुनुहुन्छ यहाँ चाहिँ अलिकति सुझाव दिने ठाउँमा पनि हुनुहुन्छ यस्ता कुराहरूको सुझाव पनि दिनुभएको छ.
हो दिएको छु एकदम. मधेसी आयोगको हजुरले अहिले नै www.madhesshiomssion.gov.np खोल्नुभयो भने हजुरले 5 प्रतिवेदन पाउनुहुन्छ र त्यो प्रतिवेदनमा हामी जुन हो यी सल्लाह सुझावहरू दिएका छौँ र सल्लाह सुझाव र ठाउँ ठाउँमा कुरा पनि उठाएका छौँ. ठाउँ ठाउँमा हामी भनेका छौँ कि यो कुराहरूले यसरी गरिएन भने राज्य धेरै दिनसम्म राम्रो तरिकाले चल्दैन, भोलिको दिन अप्ठ्यारो पर्छ हो कि होइन. यदि कसैलाई खुट्टामा चोट लागेको छ त खुट्टाको उपचार गराएर आफै हिँड्ने बनाउनु पर्छ हो कि. सधैँको लागि उसलाई एउटा लट्ठी दिनु हुँदैन र व्हील चेयर दिनु हुँदैन किन उसले आफै सक्षम बनाइदियो भने. ठिक त्यस्तै यो समावेशीकरण भनेको त त्यही हो नि त होइन. समावेशीकरण यो आरक्षण जुन हो त्यही हो. त्यस कारणले राज्यका प्रत्येक अङ्गलाई, प्रत्येक समुदायलाई, प्रत्येक वर्गलाई स्पेसली पोहोर हामीले 7 आयोगको अध्यक्ष एकै ठाउँमा बसेर प्रधानमन्त्रीलाई हामीले एउटा पत्र बुझायौं. के बुझायौं भने यो जातभित्र त संविधान यो धारा 42 गरेको छ तर जातभित्रमा वर्ग त्यहाँ छुटेको छ. त्यस कारणले 55% वर्गलाई लिनुहोस् र 45% मात्रै जातलाई लिनुहोस्.
यी आयोगहरू पनि समावेशी हुन सकेका
छैन हो भन्न. 7 आयोगका अध्यक्ष हामी स्वीकार गरेर हामीले प्रधानमन्त्रीलाई भेटेर हामीले भन्यौं र पत्र दिएका हौ नि त. 7 यो संविधानका धारा भनेको भाग 27 अन्तर्गतका अन्य आयोगहरू जुन लेखेका छ सबै आयोग हामीले एकै ठाउँमा बसेर एउटै कागजमा सही गरेर हामी दिएका छौँ भन्न खोज्यो. यो त हाम्रो एक्सेप्टेन्स हो नि त कि ती वर्ग जुन हो हाम्रो छुटेको छ है जातमा. 52 कुरा गर्ने तराईका 52 मधेसका 52 कुरा गर्ने त्यसमा सबै त ठुला मान्छे त होइन नि त. त्यहाँ त प्लेट माझ्ने पनि छ नि त, रिक्सा चलाउने मान्छे छ नि त हो कि. त्यस त्यो कहिले आउँछ त मूलधारमा त. त्यसलाई छोडिदिने जातको नाउँमा उसले के अपराध गरेको छ र हो कि होइन. ऊ गरिब भए त्यो त सिचुएसन परिस्थिति मुलुकको सबै हेरेर भएको छ नि त.
तर यहाँले हिमाल पहाड तराई जोड्ने कुरा गर्नुभयो. आयोगहरूले जोड्ने काम गर्नुपर्छ, टुटाउने काम होइन जुटाउने काम गर्नुपर्छ भन्नुभयो. तर कहिलेकाहीँ आयोगले गर्ने क्रियाकलापमा बाहिर टिप्पणी पनि हुने गरेका छन्. यी भेगी क्षेत्रीय जाति अथवा केही निश्चित वर्गको मात्र प्रति गर्ने समग्र नेपाललाई जोड्ने काम गर्न सकेका छैनन् आयोग.
यसबाट के छ भने यसले कुनै आयोगले यो नबुझेर हो. उसले बुझ्नुपर्छ, आफ्नो काम कर्तव्य अधिकार बुझ्नुपर्छ कि मेरो काम कर्तव्य अधिकार के छ. संविधानले हामीलाई के संविधान हामीले परिभाषित र कानूनद्वारा परिभाषित काम के हो भने त्यो हामीले आफैले बुझ्नुपर्छ आयोगहरूले. यदि नबुझेको छ भने उसले बुझ्नुपर्छ र त्यस आधारमा जानुपर्छ. एउटा कुरा त्यो हो र अर्को कुरा के हो भने यसले जस्तै अब हजुरले भन्नु समावेशी आयोग, समावेशी आयोगमा सबै वर्गका जुन हो एउटा प्रतिनिधि गर्नु पर्थ्यो मधेसी आयोग छ मधेसमा भएका जति जात जातिहरू छन् त्यसका सकेसम्म चुन हो एक एक वडाको प्रतिनिधि गरिदिएको भए यो अवस्था आउँदैनथ्यो हो कि होइन भन्न खोजेको यो के भयो भने एक होरो भयो कि म सुरुमै भने नि त पहिचानभित्रको पहिचान भएन प्रतिनिधिभित्रको प्रतिनिधित्व नभएको यो स्वीकार हामीले गरेर नै यो कुरा भने हो नि त त्यस कारणले कहिलेकाहीँ यो जुन हो यदाकदा जुन समस्याहरू जुन आएका छन् त्यसको कारण पनि यही हो
हजुर अब यहाँ चाहिँ मधेसी आयोगको पहिलो अध्यक्ष पनि
अब म संस्थापक अध्यक्ष
संस्थापक अध्यक्ष होइन र आफ्नो कार्यकालको अन्तिम चरणमा पनि पुग्नु भएको छ अन्तिम वर्षमा हुनुहुन्छ यहाँलाई मधेसी आयोगमा भएर इतिहास र संस्कृतिको पहिचान हकहितको संरक्षण सम्वर्धन गर्ने जिम्मा दिएको थियो आयोगको जो काम मुख्य काम थियो नि यो गर्न कतिको सफल हुनुभयो
यसमा चाहिँ मधेसी समुदायको इतिहास भनेको यो अब जस्तै म हजुरले एकदम छोटकरीमा भन्दियो सिमरनगढ राज थियो तिरहुत राज थियो तिरहुत राज त्यहाँबाट सेनवंशीय राजाहरू आए सेनवंशीय राजाहरू सबै काठमाडौँ जुन हो उपत्यका भादगाउँ तत्कालीन भादगाउँ त्यतिखेरका पाटन र त्यतिखेरका कान्तिपुर होइन मा सबै आए नि त अहिले तुल्जा भवानी जुन हो ती त त्यहाँबाट आएको नि त के राज छ भने सिमरनगढबाट हो नि त होइन भन्न खोजेको त अब मधेसी कल्चर ती सबै जुन मल्ल राजाहरू र ती सब सेनवंशीय राजा त काठमाडौँ भए नि त होइन मल्लहरू भन्न खोजेको जयसिद्धि मल्लले सम्पूर्ण कुरा नेपालका गरे त्यो कहाँबाट आएका त त्यहीबाट नि त तराईबाट नि मधेसबाट आएका त अहिले यहाँ मधेसी संस्कृति र पहाड़को यो संस्कृति भनेको भन्दाखेरि यो संयुक्त संस्कृति भइसकेको छ त्यहाँका छोराछोरीको यहाँ बिहे हुने यहाँका छोराछोरीको त्यहाँ बिहे हुने होइन भन्न खोजेको यो दुइटै संस्कृतिहरूले मिक्स भएको छ त्यस कारणले इतिहास र संस्कृतिलाई एकल रूपमा हामीले राख्यौँ भने त हुँदैन यो संयुक्त रूपमा अध्ययन यसले आयोगले गरेको छ होइन र आयोगले अध्ययन गरेर के भनेछ भने यो जुन हो मुलुकको जुन हामी जुन संस्कृतिवाला जति जति जात जातिका छौँ चाहे मिथिलाको होस् चाहे अवधका होस् होइन चाहे भोजपुराका होस् यो सबै संस्कृति भनेको तराई हिमाल र पहाड़सँग जोडिएका छन् र हिमाल र पहाड़का सबै कुराहरू जोडिएका छन् तराई मधेससँग जोडिएका छन् मिथिला अवधसँग जोडिएका छन् त्यसकारण एक अर्कामा हामी छौं यो एक अर्कामा हामी अनुनासित छौं वी आर इन्टिग्रेटेड टु इच अदर होइन भेरी क्लोज टु इच अदर हामी छौं त्यस कारणले हामीले एक अर्काको संस्कृतिका सम्मान गर्नु एउटा संस्कृतिको सम्मान गर्नु भनेको अर्को संस्कृतिको सम्मान हो भनेको किनभने छोरी एकातिरको छ बुहारी एकातिरको छ हो होइन छोरी एकातिर पठाएको छ बुहारी एकातिर भन्न खोजेको हामी भेरी क्लोज टु इच अदर भन्न खोजेको यो संस्कृतिको छ त्यस कारणले मधेसी आयोगले इतिहासको पनि संरक्षणको लागि काम गरेको छ संस्कृतिको लागि पनि गरेको छ हक हित भनेको राइट्स एन्ड ड्युटिज हो यसको राइट्स के छ र यसको ड्युटिज के छ त्यसको सम्बन्धमा पनि यसले काम गरेको छ प्रयास गरेको छ
जसरी हाम्रो समाजलाई विभाजित अथवा हामी फरक हौ भन्ने देखाउन खोजेको छ
होइन
यस्तै मैले एउटा उदाहरण जस्तै माघे संक्रान्ति मनाउने कुराहरू पनि देशका सबै
ठाउँमा
नाम मात्र फरक छ कहिले काहीँ मकर संक्रान्ति भन्छन् काहीँ माघी भन्छन् काहीँ नरहरी भन्छन् होइन अझ काहीँ मकर संक्रान्ति भन्छन् अझ होली कोही कुरा गर्ने हो भने आखिर तर
एउटै छ एउटै हो यसलाई हेर्नुहोस् यो जहिले पनि जुनसुकै कालखण्डमा हामीले के हेर्छौँ भने केही मान्छे जोड्ने हुन्छन् केही मान्छे तोड्ने हुन्छ यो जहिले पनि इतिहासले जित कसलाई देखा जसले जोड्ने काम गराएको छ उसैको जित हुन्छ संसारमा तोड्नेको धेरै दिनसम्म हुँदैन कि डिस्ट्रक्टरको धेरैसम्म हुँदैन कि के हुन्छ कन्स्ट्रक्टरको मात्रै जुन कन्स्ट्रक्टिभ जुन हो पर्सनालिटीहरूको मात्रै अगाडि बढ्छन् त्यस कारणले एउटा कुरो हामीले के विचार गर्नु त्यो जोड्ने यी आयोगहरू जोड्नको लागि संविधान नेपाल भए पो हाम्रो यो मधेसी आयोग हुन्छ जनजाति आयोग हुन्छ अरू आयोग हुन्छ नेपालै रहेन भने हामी कहाँ रहन्छ नि त त्यस कारणले फर्स्ट नेसन देन इमोसन पहिला हामी नेसन हो हामी नेपाली हौ नेपाली नागरिक हौ होइन त्यसपछि हामी अरू छौँ त्यस कारणले हामीले यो भावनालाई अगाडि लिएर नै अगाडि जानु गर्दा बेस हुन्छ र यसैले हाम्रो सभ्यतालाई संस्कृतिलाई इतिहासलाई पुराणलाई जति छन् सबै अब मलाई एउटा भन्नु सीता कहाँ के अहिले सीता जयन्ती छ सीता प्राकृत दिवस काठमाडौँले धेरै ठाउँमा मनायो पोहोरमा आफै थिए सम्माननीय उपराष्ट्रपतिजी आउनुभएको थियो त्यो कार्यक्रममा योचोटि पनि भएको छ बुद्ध जयन्ती चारैतिर हुन्छ हो कि होइन अब हेर्नुहोस् त कुनै छ संस्कार र संस्कृति जुन हाम्रो छैन सबै हामी एकअर्कामा जुटेका छ फुटेको त छैन नि त तर के छ भने यसलाई के छ भने
भाष्य
भनेको भाष मैले भने त डिस्ट्रक्टिभ एटिच्युडको कामै के छ भाष्य आफ्नो तरिकाले निर्माण गर्दिने त्यो भाष्यले काम गर्दैन नि त त्यो भाष्य त्यस्ता खालका धेरै दिनसम्म टिक्दैन र टिक्छ उही कुरा जसले राम्रो छ होइन जो इटर्नलका कुरो गरेको छ जो इन्टर होइन जो शाश्वतका कुरो गरेको छ जो सनातनका कुरो गरेको छ जो वेदका कुरो गरेको छ जो वैदिकताको कुरो गरेको छ त्यही हाम्रो संस्कृति भनेको त्यो नेपाली संस्कृति भनेको संसारको सभ्यताको मुहान हो नेपाली संस्कृति
यी कुराहरू यहाँको जिम्मा दिएको थियो यी कुराहरू बनाउन सफल हुनु भएको
हामी अध्ययन गरेको
कस्तो लाग्छ
मलाई के लाग्छ भने यदि हामीले एउटा इँटा थपेको छैन एउटा इँटा घटाएको छैन त्यसमध्ये थप्ने काम गरेका छौँ हामीले यी कुराहरूले हाम्रो म एउटा निवेदन गर्छु सम्पूर्ण श्रोतामा र यहाँ मार्फत होइन रेडियो नेपाल मार्फत कि यो जुन मधेसी आयोगका जुन प्रतिवेदनहरू रहेका छन् त्यो यहाँहरूले वेबसाइटबाट निकालेर पढिदिँदा हुन्छ त्यसमा जुन हो गर्दा हुन्छ हामीले कुन आधारमा जीवस्य जीवो जीवनमका जुन हो कसरी जुन हो होइन के छ भने महामन्त्रलाई हामी अगाडि बढाएका छौँ त्यो पनि हेरिदिनुको लागि म अनुरोध गर्छु र के हुँदो रहेछ यदि हामी लिटरेचर एक अर्काको पढेनौँ भने हाम्रो जानकारी हुँदैन भाषा यसकारणले गलत निर्माण हुन्छ कि हामी लिटरेचर पढेका अध्ययन गर्दैनौँ खालि हामी लिसनिङ र हियरिङ भनेकोमा जान्छौँ हो किन त के छ भने चारवटा स्किल हुन्छ लिसनिङ स्पिकिङ रिडिङ एन्ड राइटिङ हुन्छ हो किन एउटा पक्ष हामीले मात्रै लियौँ भने लिसनिङको भनेको सुनेर मात्रै हुँदैन नि त्यसकारणले हामी त्यस अन्तर्गतका लिटरेचर जति छ साहित्य जुन छ त्यसलाई हामी अध्ययन गरिदियौँ भने राम्रो तरिकाले भने धेरै कुरा हाम्रो मिनिमाइज हुन्छ
हामी कुराकानीको अन्त्यतिर पनि पुगिसकेका छौँ अब यस्ता अधिकारवादी आयोगलाई 10 वर्षपछि पुनरावलोकन गर्ने भनिएको छ संविधानमा पनि र यो आरक्षणका कुराहरू पनि पछि पुनरावलोकन गर्न सकिनेछ भन्ने कुरा निश्चित समयमा भनिएको छ त्यो समय आइसकेको हो बेला भइसकेको हो
होइन यसलाई के गर्नु भने यी आयोगहरूलाई राज्यले जति सक्षम बनाउनु पर्ने थियो त्यो बनाउन सकेन किनभने राज्य गरीब छ राज्यमा त्यति सुरक्षा साधन छैन धेरै यसले के छ भने संरचनाहरू बनाइदिए राजकीय संरचनाहरू जसका आधारमा यसले के भयो तलब भत्ता खुवाउने काम बढी भयो र अध्ययन जुन गर्नुपर्ने मुकुटमा अनुसन्धान त्यो भएन एकदम क्लियर कट म भन्छु त यदि यही यस्तै आयोगमा बिना अध्ययन अध्यापनको बिना अध्ययनको बिना अनुसन्धानको राखिराखेको म हेर्दिन धेरै उपलब्धि हुन्छ यदि यसलाई राम्रो तरिकाले बनाएर लग्यो भने त ठिकै हुन्छ होइन तर समग्रताको अध्ययन गर्ने मान्छे हुनु पर्यो समग्र मुलुकको लागि एकदम के छ भने मस्तिष्कमा राख्दै विचारमा राख्दै अगाडि बढ्नुपर्ने आवश्यकता देखिन्छ र के छ स्रोत साधन ठिक छ भने तब गर्नको लागि हुन्छ नत्र के छ भने एउटा समग्रताको आयोगको आवश्यकता यहाँ छ जसले गरिबीलाई उसले मुख्य रूपमा होइन त्यो गरिबीको जुन
अब भेगी जाति आयोग भन्दा पनि समग्र
वर्गीय आयोगको यहाँ आवश्यकता अब देखिएको छ किनभने अध्ययनहरू गर्नुपर्ने अध्ययनहरू जसले जसले छ उसले गरेकै छ भोलिका दिनमा पनि अध्ययन गर्ला होइन तर यही डिफल्ट आयोगमा प्यारालाइज आयोगको रूपमा राखिराख्नु भनेको धेरै दिनसम्म मेरो विचार यसले वितृष्णा जन्माउँछ सन्तुष्टि जन्माउँदैन मलाई जस्तो लाग्छ
हुन्छ अध्यक्ष हामीलाई समय दिनुभयो यहाँसँग धेरै कुराहरू अरू पनि बाँकी थिए गर्न कार्यक्रममा फेरि पनि गरौँला कार्यक्रममा आइदिनु भयो हाम्रा श्रोताहरूमा आज मधेसी आयोग र समग्रमा नेपालमा भएका अधिकारवादी आयोगहरूले गरेका कामहरू कसरी अगाडि बढ्नुपर्छ आयोगहरूले यिनीहरूले कसरी सुदृढ गर्नुपर्छ भन्ने विषयमा धेरै सल्लाह पनि दिनुभयो यहाँलाई धन्यवाद
हजुर नमस्कार सम्पूर्ण श्रोतामा पुरा मेरो प्रणाम
अहिले हामीले कुराकानी गर्यौं मधेसी आयोगका अध्यक्ष माननीय डाक्टर विजय कुमार दत्तसँग यसै कुराकानी सँगसँगै समसामयिक कुराकानी यही पूरा हुन्छ प्राविधिक सहकर्मी उत्तम पाण्डेलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु नमस्ते Thank you.